नेपाल दर्पणमा साथी जानुका दुवाडीसँगै भोजेन्द्र बस्नेतको नमस्कार।
पालिका चुनाव 2079
अब 7 दिन बाँकी।
नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगले उम्मेद्वारहरूको चुनाव खर्च गोप्य रूपमा अनुगमन गर्दै उम्मेद्वारले बुझाउने खर्च विवरण र गोप्य विवरण तुलना गरेर खर्च परीक्षण हुने।
संघीय राजधानी रहेको काठमाडौँको मेयरमा महिलाले हारे नराम्रो सन्देश जाने कांग्रेस सभापति देउवाको भनाई, महिलालाई कसैको छोरी र श्रीमती भनेर जोडेकोमा माओवादी अध्यक्ष प्रचण्डको आपत्ति।
यस वर्षको मनसुनमा सरदर भन्दा धेरै वर्षा हुने अनुमान। बाढ़ी पहिरो लगायतका विपत्तिको क्षति घटाउन बेलैमा सचेत हुन जल तथा मौसम विज्ञान विभागको आग्रह।
G7 का नेताले आइतबार युक्रेन संकटका बारेमा राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने। मरिपोलमा फँसेका गैर सैनिक मध्ये झण्डै 500 को उद्धार।
र जिम्बाब्वे सँगको पहिलो एक दिवसीयमा नेपाल 3 विकेटले पराजित। चीनमा हुने तय भएको एसियाली खेलकुद स्थगित।
स्थानीय निर्वाचन 2079 लागि कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरूका हस्ताक्षरकर्ताहरूको अनुरोध।
विगतका अनुभवहरूमा विकास परियोजनाहरू र अग्रपंक्तिमा रहेका हाम्रा कर्मचारीहरूले निर्वाचनको दौरानमा विभिन्न पक्षबाट चन्दा तथा जिन्सी सहायता माग लगायत कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरू, बेसिक अपरेटिङ गाइडलाइन्स उल्लंघन हुने विभिन्न प्रकारका चुनौतीहरूको सामना गरेका छन्।
हामी हाम्रा कार्यक्रमका तोकिएका उद्देश्य बाहेक कुनै पनि समूह, राजनैतिक दल र उनीहरूसँग आबद्ध संस्थाहरूलाई चन्दा वा जिन्सी सहायता लगायतका कुनै पनि कुराहरू दबाव वा आफ्नो इच्छाले दिदैनौ।
हाम्रा स्रोतबाट उपलब्ध गराइएका उपकरण, माल सामान र साधनहरू हाम्रो कार्यक्रममा उल्लेखित उद्देश्य बाहेक अन्य कार्यहरूमा प्रयोग गर्न पाइने छैन।
हाम्रा सवारी साधनहरू विकासको कार्यक्रमसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति वा सामानहरू ढुवानी गर्नका लागि प्रयोग गर्न पाइने छैन।
हामी कार्य सञ्चालनका आधारभूत मार्गदर्शन हस्ताक्षरकर्ताहरू सबैमा कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरू, बेसिक अपरेटिङ गाइडलाइन्सको सम्मान गर्दै हाम्रो साझा प्रयासद्वारा विकासको गतिविधिहरूलाई पारदर्शी, निष्पक्ष र स्वतन्त्र रूपमा अगाडि बढाउन र नेपालको आउँदो निर्वाचनहरूलाई सफल पार्नमा सहयोग पुर्याउनका लागि आह्वान गर्दछौ।
कार्य सञ्चालनका आधारभूत मार्गदर्शनहरूका हस्ताक्षरकर्ताहरू
संयुक्त राष्ट्र संघ, नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरू र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था संघ नेपाल।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले पालिका चुनावका उम्मेद्वारहरूको प्रचार प्रसारमा हुने खर्चको सूक्ष्म अनुगमन गरी अनुमानित खर्च विवरण पठाउन प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर दल तथा उम्मेद्वारहरूले गरिरहेको खर्चको सूक्ष्म अनुगमन गरी विवरण गोप्य रूपमा पठाउन निर्देशन दिएको जानकारी गराउनु भएको हो। प्रचार प्रसारका क्रममा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सूक्ष्म रूपमा अनुगमन गरी खर्च विवरण अनुमान गर्न सकिने भएमा खर्च रकम समेत उल्लेख गरेर मतदान अघि नै पठाउन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। उम्मेद्वारले गर्ने खर्च र उम्मेद्वारहरूले आयोगमा पेश गर्ने खर्च विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न गोप्य रूपमा सूक्ष्म अनुगमन गर्न लागेको आयोगले जनाएको छ। दल वा उम्मेद्वार वा तीनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिए बमोजिममै राख्नुपर्ने, कुनै दल वा उम्मेद्वारले चुनावमा गरेको जम्मा खर्च तोकिएको खर्चको रकमको हदभन्दा बढी हुन नहुने व्यवस्था रहेको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संघीय राजधानीमा महिलाले हारे नराम्रो सन्देश जाने बताउनु भएको छ। काठमाडौँमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभामा प्रधानमन्त्री देउवाले संघीय राजधानी रहेको काठमाडौँको मेयरमा महिला उम्मेद्वार रहनु ठूलो कुरा रहेको भन्दै राजधानीमा महिलाले हार्न नहुने बताउनुभयो। काठमाडौँको मेयरमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस नेत्री सिर्जना सिंह उम्मेद्वार हुनुहुन्छ। उहाँले सिंह प्रकाशमानको श्रीमती मात्रै नभई विद्यार्थी कालदेखि राजनीतिमा लागेको योग्य व्यक्ति भएको बताउनुभयो। यस्तै देउवाले भरतपुरमा रेणु दाहालले राम्रो काम गरेको कारण आफ्नै प्रस्तावमा दोहोर्याएको बताउनुभयो। उहाँले राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनुपर्ने बताउनुभयो। कार्यक्रममा देउवाले कांग्रेसभित्रकै केही व्यक्तिले गठबन्धनको विरोध गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। यस्तै आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेद्वारलाई छोरी र श्रीमतीका रूपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाउनुभयो। कसैको छोरी र श्रीमतीका रूपमा प्रचार गर्नु महिलाको अपमान भएको अध्यक्ष प्रचण्डको भनाई छ। उहाँले क्षमता भएका महिलालाई कसैको नातासँग जोड्न नहुने बताउनुभयो। अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई पूर्णता दिन देशको विकास र समृद्धिका लागि सत्तारूढ गठबन्धन दलहरूभित्रका सबै दलहरूले सहमत अनुसार मतदान गर्नुपर्ने बताउनुभयो। यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूको गठबन्धन लोकतान्त्रिक प्रगतिशील भएको दावी गर्दै केपी शर्मा ओलीको नेतृत्वमा प्रतिगामी गठबन्धन भएको आरोप लगाउनुभयो। उहाँले प्रतिगामी गठबन्धनलाई मत दिए भोलि सन्ततिले पनि दुःख भोग्नुपर्ने जिकिर समेत गर्नुभयो। उहाँले गठबन्धनबाट काठमाडौँ महानगरमा मेयरको उम्मेद्वार सिर्जना सिंहको प्रशंसा गर्नुभयो। कार्यक्रममा काठमाडौँ महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएकी सिर्जना सिंहले आफू विजयी भएमा सबैको अपनत्व महसुस गर्ने महानगर बनाउने बताउनु भएको हो।
यसैबीच नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेमुवाङले छोडेर जाने भन्दा आउने धेरै भएकोले एमाले मजबुत बन्दै गएको दावी गर्नुभएको छ। ताप्लेजुङको श्रीजङ्गा तीन आम्बेगुनीमा आयोजित सभालाई सम्बोधन गर्दै नेमुवाङले एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएको तर चुनावपछि आफै शिथिल हुने बताउनुभयो। राष्ट्रियताको भावना र कार्यशैलीले नागरिकको मन जितेको भन्दै उहाँले यही कारण पालिका चुनावको नतिजामा एमाले अब्बल देखिने पनि दावी गर्नुभयो।
अर्को हप्ता शुक्रबार हुने चुनावको लागि सबै पालिकामा उसै गरी चहलपहल बढेको छ। तैपनि महानगर र उपमहानगरमा धेरैको ध्यान केन्द्रित छ। देशभर 6 महानगरपालिका र 11 उपमहानगरपालिका छन्। 6 महानगरपालिकाका मुख्य प्रतिस्पर्धी उम्मेद्वारका कुरा यसअघि प्रस्तुत गरिसकेका छौं। आजदेखि उपमहानगरपालिकाका मुख्य प्रतिस्पर्धी उम्मेद्वारका प्रतिबद्धता सुन्छौं। आज हामीसँग धनगढ़ी र नेपालगंजका उम्मेद्वारहरू हुनुहुन्छ। सबैभन्दा पहिले धनगढ़ीको मेयरमा पाँच दलीय गठबन्धनले कांग्रेसका नरिप बहादुर ओर र एमाले रणबहादुर चन्दलाई उम्मेद्वार बनाएको छ। व्यवसायी गोपाल हमाले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ। कांग्रेसका केन्द्रीय सदस्य ओर 2074 चुनावमा निर्वाचित हुनुभएको थियो भने स्वतन्त्र उम्मेद्वार हमाल निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो। यसपटक कांग्रेस र माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन हुँदा समेत हमालको उम्मेद्वारी गठबन्धनका लागि चुनौती बनेको छ। सुनौ धनगढ़ीका मुख्य तीन उम्मेद्वारको चुनावी प्रतिबद्धता।
मेरो नाम निरप बहादुर ओड, नगर प्रमुखको उम्मेद्वार नेपाली कंग्रेसको तर्फबाट र साझा गठबन्धनको तर्फबाट। यो पाँच वर्षीय कार्यकाल धेरै कुराहरू शुरूआत गर्दै जाने क्रममा धनगढ़ी महानगरपालिकाको एक किसिमको खाका र एक किसिमको जग बसाएको अवस्था छ। अब भनेको काम गर्ने मात्रै हो। 90% पूर्वाधारहरू निर्माण गरिसकेको अवस्था छ। यहाँ दुई तीनवटा ठूलो विषयहरू, पहिलो कुरा त्यसलाई महानगरपालिकाको रूपमा अगाडि बढ्ने, एयरपोर्टलाई प्रादेशिक एयरपोर्टका रूपमा अगाडि बढाउने र अर्को गौरी फन्टा नाकाको स्तर उन्नति गर्ने। यो तीनवटा विषयलाई गर्ने बित्तिकै धनगढ़ीको विकास, समृद्धि, हरियाली, खेलकुद लगायतको पर्यटकीय क्षेत्रले ठूलो टेवा पाउनेछ र त्यसपछि हरेक नागरिकको जीवन स्तर पनि उठ्नेछ। उद्यमशीलतामा एक घर एक व्यक्ति उद्यमशीलतामा तयार गर्नेछौ। घर घरमा पानी पुगाउनेछौ, घर घरमा बाटो पुगाउनेछौ। सामाजिक उत्तरदायित्व सहित हरेक मान्छे आर्थिक रूपमा सम्पन्नता बनाउनेछु। गरीब दलित भूमिहीन सबैलाई व्यवस्थित गरेर अगाडि बढाउनेछु। र गठबन्धनले चुनाव जितेको लगत्तै धनगढी महानगरपालिकाभित्र 19 वडामा लाल पूर्जा वितरण गर्नुपर्ने बाँकी छ। यी लाल पूर्जाहरू एक वर्षभित्रमा सक्ने प्रयासमा लाग्नेछु।
म रणराज चन्द, नेकपा एमाले को तर्फबाट धनगढी उपमहानगरपालिकामा मेयरको उम्मेद्वार धनगढी उपमहानगरपालिका सुदूरपश्चिमको एउटा मात्रै उपमहानगरपालिका हो र योलाई सफा सुन्दर व्यवस्थित गर्ने कुरा प्रमुख कुरा छ। यसका लागि पहिला त संस्थागत विकास या सुशासन कुरा महत्वपूर्ण कुरा हुन्छ। नगरपालिकाको सुशासन कुरा र नगरपालिकाबाट प्रदान हुने सेवा सुविधाहरूलाई जनताको बीचमा सहज रूपमा सहिलो तरिकाबाट पुर्याउने कुरालाई हामी प्राथमिकता अगाडि बढाउँछौँ। वडा स्तरबाटै धेरै सुविधाहरू अहिलेको प्रविधियुक्त तरिकाबाट उहाँले चाहिँ सेवा सुविधा पाउने किसिमको वातावरण हामी सिर्जना गर्छौँ। अरू भौतिक पूर्वाधारका कुराहरू निर्माण गर्ने कुराहरू त छँदै छन्। यससँग हाम्रो चाहिँ गोरखण्ड नाका छ, यसको स्तर उन्नति गरेर अगाडि बढाउने कुरा एकातिर छ भने अर्कोतिर ताक्लाकोट बाटो पनि यहाँबाट निर्माण गरेर अगाडि बढ्नुपर्ने, चाइनासँग पनि व्यापारिक सम्बन्ध कायम गर्नुपर्छ भन्ने सङ्घीय सरकारले योजना अगाडि बढाएको देखिन्छ। अब यो एयरपोर्ट पनि हामीले एउटा अन्तर्राष्ट्रिय स्तरमै इन्डियाका बम्बई दिल्ली लगायतका सहरहरूबाट पनि यहाँका धेरै नेपालीहरू त हुनुहुन्छ, यसलाई विदेशसँग सम्बन्ध स्थापित गरेर व्यापारिक केन्द्रको रूपमा पनि हामीले स्थापित गर्न सक्छौँ। र त्यसका साथै धनगढी उपमहानगरपालिका हुनु चारैतिर वन जङ्गलले घेरिएको उपमहानगरपालिका हो, पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण छ। यहाँ सामुदायिक वनहरूलाई व्यवस्थित गर्ने, त्यहाँ पार्कहरू गर्ने, त्यहाँ जडीबुटी उत्पादन गर्ने त्यो कामहरू हामी प्राथमिकता दिन्छौँ। र विशेष गरी कृषिमा आवश्यक पर्ने साधन स्रोतहरू, बिजुलीको उपलब्धतादेखि लिएर बिउ बिजन बजारीकरण, यो कुराहरूमा चाहिँ हामी ध्यान दिएर अगाडि बढ्नेछौँ।
गोपाल हमाल, धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेद्वार, जुन राजनीतिक पेसा छ, राजनीति पेसा होइन, राजनीति समाजसेवा, उत्कृष्ट समाजसेवा हो भन्ने उद्देश्यको साथमा मैले कुनै पनि सरकारी सुविधा नलिकन भ्रष्टाचारी जुन राजनीति छ यसलाई कर्णाली कल्याणकारी राजनीतिमा रूपान्तरण गर्नको लागि धनगढीको मेयरमा उम्मेदवारी दिएको छु।
धनगढी पछि अब नेपालगंजतर्फ लागौं। नेपालगंजमा सत्ता गठबन्धन एमाले र राप्रपा बीच त्रिपक्षीय प्रतिस्पर्धा छ। मेयरमा एमालेका तर्फबाट पशुपति दयाल मिश्रा, गठबन्धनबाट कांग्रेसका प्रशान्त विष्ट र राप्रपाबाट नन्दलाल वैश्य मुख्य प्रतिस्पर्धी हुनुहुन्छ। सुनौ नेपालगंजका मुख्य प्रतिस्पर्धी यिनै उम्मेद्वारका चुनावी वाचा र प्रतिबद्धता।
नमस्कार, म पशुपति दयाल मिश्रा, मेयर को उम्मेदवार, नेपालगंज उपमहानगरपालिका एमालेबाट सुरु चुनाव चिन्ह। यो नेपालगंजलाई समृद्ध र समुन्नत बनाउनको लागि स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, पर्यटनको क्षेत्रमा रोजगारी मूलक बनाउनेदेखि लिएर यहाँ स्मार्ट सिटीको पूर्वाधार तयार गर्ने, ग्रीन सिटीमा परिणत गर्ने र यहाँका भौतिक विकास, यहाँका मानवीय विकास, यहाँका आर्थिक विकास समेतको कुरालाई अगाडि बढाउँदै यो आफ्नो उम्मेदवारी दिएका छौँ। यहाँ परिवर्तनको अनुभूति तपाईँहरूले पाउने हुनेछ। हामी स्वास्थ्यलाई निशुल्क गर्ने, शिक्षाको क्षेत्रमा डिजिटलको माध्यमबाट शिक्षा क्षेत्रमा व्यापक केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ।
हजुर नमस्कार, म प्रशान्त विष्ट, नेपालगंज उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट, नेपाली कंग्रेसको तर्फबाट उम्मेदवार। नेपालगंज उपमहानगरपालिकालाई साँच्चै एउटा व्यवस्थित सहर बनाउनु पर्छ भन्ने हाम्रो पहिलो प्राथमिकता रहेको छ र यो सामाजिक सद्भावको सहर पनि हो। नेपालगंजभित्र सबै ताल तलैयाको संरक्षण गर्ने, महिला सशक्तिकरण, नेपालगंज कुनै बेला शिक्षा र स्वास्थ्यको हकको रूपमा रहेको सहर हो, औद्योगिक नगरीको रूपमा रहेको यो सहर हो। त्यसकारण यहाँ शिक्षा र स्वास्थ्यमा पहिलो प्राथमिकता दिएर त्योबाट रोजगारी पनि बढाउने, शिक्षा र स्वास्थ्यमा सहज पहुँच रहनुपर्ने भन्ने हाम्रो बुझाइ छ। प्रत्येक वडामा हामीले ब्याङ्किङ प्रणाली मार्फत वडा कार्यालयबाट नै तिन दिन चार दिनसम्म वितरण गर्ने चाहिँ हामी हरियालीहरूको व्यवस्था हामी गर्ने हाम्रो प्राथमिकतामा रहेको छ। ढल व्यवस्थापन, बिजुली, खाने पानी, अन्य टेलिफोनहरूका तारहरू जुन छ त्यसलाई भूमिगत गर्ने हाम्रो योजना रहेको छ।
नमस्कार, मेरो नाम चाहिँ नन्दलाल बेस, म अहिले राष्ट्र प्रथम पार्टी चुनाव चिन्ह हलोबाट चाहिँ नेपालगंज उपनगरपालिकाको मेयर पदमा लड्दैछु। जनताले खोजेको कुरा, यो ठाउँमा विकास, यो सबै मलाई नजदिकबाट ध्यान छ। दुःखको विकास होस्, चाहे यहाँको पर्यटनको विकास होस्, यहाँको सरसफाइको विकास होस्, चाहे यहाँको शिक्षाको विकास होस्, त्यस्ता कुराहरूको मलाई नजदिकबाट ज्ञान छ। म नजदिकबाट काम गरेछु। सानो सानो कुरामा अर्थ मन्त्रालय होस्, मन्त्री होस्, चाहे प्रधानमन्त्री होस्, नेपालगंज बाँकी जिल्लाको विकासको लागि घरघटाए छु। यहाँको तपाईँको हस्पिटललाई पनि मेडिकल कलेज जस्तोमा बनाउने सोचमा छु र क्याम्पसलाई चाहिँ एउटा चाहिँ युनिभर्सिटीको रूपमा, चाहिँ ठुलो युनिभर्सिटीको रूपमा विकास गर्ने मेरो योजना छ। यहाँका युवाको आर्थिक विकास, यहाँ कुटीर उद्योगहरू लाउने, नगरपालिकाबाट मिल्ने सेवाहरूलाई सरल, स्वच्छ, सफा, पारदर्शी र इमान्दारीपूर्वक, न म घुस खानेछु, न म घुस खान दिनेछु।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
के सामान बेचेको हो एकको दुई भन्दैछ त
सानीमा ब्याङ्कमा एक राखेपछि दुई हुने मुद्दती खाता भनेको क्या
ए सानीमा डबल धमाका मुद्दती खाता पो भनेको
हो नि यो डबल धमाका मुद्दती खातामा 6.5 वर्षमा नै निक्षेपमा राखेको रकम दोब्बर हुन्छ अनि एकको दुई भएन त
अनि बिचमै पैसा चाहियो भने के गर्ने थाहा छ त
किन थाहा नहुनु आफूलाई चाहिएको बेलामा निक्षेपको 90% कर्जा लिन पाइन्छ साथै निशुल्क क्रेडिट कार्ड पनि लिन सकिन्छ
ओहो यो त सबैलाई सुनाउनु पर्ने कुरा पो हो त म पनि विदेशमा कम ब्याज दरमा निक्षेप राख्ने छोरीलाई आजै सानीमा डबल धमाकामा पैसा राखी यो मौका नगुमाउनु भनिहाल्छु ल
अनि दाइ छर छिमेकीहरू चाहिँ यो मौकाबाट छुट्लान् नि
त्यो त म भनिहाल्छु नि
आजै खोलौ कम निष्क्रिय कर्जा भएको सानीमा ब्याङ्कमा डबल धमाका मुद्दती खाता मुद्दतीमा 100% प्रतिफलका साथै बचत खातामा पनि 8.03% उच्च ब्याज दर थप जानकारीका लागि नजिकैको शाखा वा 98-0119-0119 सम्पर्क गर्नुहोला
सानीमा ब्याङ्क सबल अनि विश्वसनीय
किन
किन भने ढुक्कले पैसा बढाइन्छ 1 GB डेटा पाइन्छ ढुक्कले पैसा बढाइन्छ 1 GB डेटा पाइन्छ
आइमी गरौँ रमाऊ किनकि विदेशबाट मनीग्राम इन्स्टेन्ट क्यास इजी रेमिट र अल अन्सारी एक्सचेन्जबाट पठाएको रकम नेपालमा एनसेल प्रयोगकर्ताहरूले आइमी गरेर प्राप्त गर्दा 1 GB डाटा फ्रीमा पाइन्छ आइमी गरौँ है
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले निर्वाचन आयोगले उम्मेद्वारहरूको चुनाव खर्च गोप्य रूपमा अनुगमन गर्दै संघीय राजधानी रहेको काठमाडौँको मेयरमा महिलाले हारे नराम्रो सन्देश जाने कांग्रेस सभापति देउवाको भनाई महिलालाई कसैको छोरी र श्रीमती भनेर जोडेकोमा माओवादी अध्यक्ष प्रचण्डको आपत्ति लगायत खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ काठमाडौँमा आयोजित मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले आउने जेठ 18 असोज 14 गतेसम्मको 4 महिनाको मनसुनको समयमा देशका धेरैजसो ठाउँहरूमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना रहेको जनाएको हो मनसुन सिजनमा प्रदेश नम्बर 1 को उत्तरी भूभाग मधेस प्रदेशको धेरैजसो भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागहरूमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको र बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना 35-65% रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले बताउनुभयो गएको वर्ष पनि सरदरभन्दा धेरै वर्षा भएको थियो गएको वर्ष मनसुनी वर्षाका कारण आएको बाढ़ी पहिरो लगायतका विपत्तिमा परेर 79 जनाको ज्यान गएको थियो कार्यक्रममा जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डाक्टर अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना रहेकोले बेलैमा सचेत रहन आग्रह गर्नुभयो उहाँले मौसम तथा बाढ़ी पूर्वानुमानको सूचना दिने आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो
सर्वोच्च अदालतले रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ आलमको रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सुषमलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाईको आदेश दिन अस्वीकार गरेको हो आलम यसअघि रौतहट जिल्ला अदालतको आदेश विरूद्ध उच्च अदालत जनकपुरको वीरगंज अस्थायी इजलास गएकामा उक्त इजलासले पनि जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश सदर गरेको थियो सर्वोच्च अदालतले पनि आलमको रिटमा सुनवाई गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो संसद समेत रहेका आलमलाई 2064 चैत 27 संविधानसभा चुनाव अघि बम विस्फोट गराएको र घाइतेहरूलाई इट्टाभट्टामा जलाएर हत्या गरेको आरोप छ अहिले सांसद पदबाट निलम्बनमा रहेका आलममाथि प्रमाण नष्ट गर्नका लागि घाइते तथा ज्यान गुमाएकाहरूलाई जलाएको आरोप छ रौतहट क्षेत्र नम्बर 2 निर्वाचित आलमलाई प्रहरीले 2076 असोजमा पक्राउ गरेको थियो
आउँदो आर्थिक वर्षको बजेट आर्थिक पुनरुत्थानमा केन्द्रित हुने सरकारले जनाएको छ कोरोना महामारीबाट थलिएको देशको अर्थतन्त्रको पुनरुत्थान उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष 2079-80 बजेट तर्जुमा गरिरहेको अर्थ मन्त्रालयको बजेट महाशाखाले जनाएको छ आउँदो आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल जमीन जंगल खानी कृषि लगायत प्राकृतिक स्रोतको अधिकतम उपयोग निर्यात प्रवर्धन व्यवस्थापन एवं प्रतिस्थापन गुणस्तरीय पर्यटन सेवा विस्तार र विद्युत ऊर्जाको विकास प्राथमिकतामा रहेका छन्। बजेट महाशाखाका एक अधिकारीका अनुसार निरपेक्ष र बहुआयामिक गरिबीको अवस्थाबाट देशलाई मुक्त गर्दै मध्यम आय स्तर भएको राष्ट्रमा स्तर उन्नतिमा सघाउने कार्यक्रम आउँदो आर्थिक वर्षको कार्यक्रममा समेटिएको छ। यस्तै सरकारका नीति तथा कार्यक्रम वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रम शिक्षा स्वास्थ्य क्षेत्रको सबलीकरणका साथै भौतिक पूर्वाधार निर्माण आउँदो बजेटका प्राथमिकताका क्षेत्र हुन्।
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आह्वान गरेको छ। प्राधिकरणले आज टेन्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाबाट उत्पादित 200 मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीसँग प्रस्ताव मागेको हो। प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत 5 महिना अर्थात 2079 असार 17 गतेदेखि कार्तिक 29 गतेसम्म बिक्री गर्नेछ। भारतको केन्द्रीय विद्युत नियमन आयोग मार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी विद्युत वितरण कम्पनी लगायतले विद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्। देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर मुजफ्फरपुर 400 केभी अन्तर्देशीय प्रसारण लाइन मार्फत निर्यात हुनेछ। नेपालले प्राधिकरणको स्वामित्वका त्रिशुली देवीघाट कालीगण्डकी ए मध्य मर्स्याङदी र निजी क्षेत्रको ग्रीन भेन्चर लिमिटेडको लिखु 4 उत्पादित 364 मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर बमबहादुर मिश्रले शेयर बजार अर्थतन्त्रको ऐना बन्न नसकेको बताउनु भएको छ। उहाँले शेयर बजार विभिन्न सूचकमा परिपक्व भएमा मात्रै बजारको विकास र अर्थतन्त्रको ऐना बन्न सक्ने भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताउनु भएको हो। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पूँजी बजार सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले धितोपत्र बजार परिपक्व भएर अर्थतन्त्रको ऐना बन्नुपर्ने बताउनुभयो। उहाँले बजारको विकासका लागि नीतिगत परिपक्वता आवश्यक रहेकोमा जोड़ दिनु भयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
क्वालिटी र स्वादमा कुनै सम्झौता नगरी तपाईहरूको अर्डर अनुसारको फूड ड्रिंक्स तथा बेकरीका आइटमहरू 24 घण्टा जुनसुकै समयमा काठमाडौँ उपत्यकाभित्र हजुरहरूले चाहेको स्थानमा डेलिभरी गर्न हामी तयार बसेका छौँ। अब हजुरहरूको मायाले हाम्रो सेवा चितवनमा पनि विस्तार भएको जानकारी गराउँदछौ। लाटो कोसेरो जो रातभर नसुती तपाईहरूको सेवामा हाजिर छ। www.latokoserofoods.com फोन 98473 79890 98010 79890।
सबै नेपालीको बचत खाता, अब बचत खातामै अविश्वसनीय उच्चतम ब्याज दर। ग्लोबल आईएमई ब्याङ्कको सबै नेपालीको बचत खातामा पाउनुहोस् 8.03% वार्षिक ब्याज दर। आजै ग्लोबल आईएमई ब्याङ्कमा बचत गरी उच्चतम प्रतिफल प्राप्त गर्नुहोस्।
ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
जहाँ जता रहे पनि
जति दौडधुप गरे पनि
नभुलौं है आराम चाहिन्छ,
त्यसका लागि क्लासिक म्याट्रिस छ।
हो, बिहानदेखि साँझसम्मको काम र थकानबाट हामीलाई विश्राम पनि चाहिन्छ। आरामदायी निन्द्रा र ताजा बिहानीका लागि क्लासिक म्याट्रिस, क्लासिक इंडस्ट्रीज प्राली।
थोरै बचत धेरै कायदा, बीमा कासन फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौं।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, पछिल्लो 24 घण्टामा 15 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 3453 जनाको नमूना परीक्षण गर्दा 15 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 17 जना निको भएसँगै सक्रिय संक्रमितको संख्या 215 जनामा झरेको छ। पछिल्लो पछिल्लो 24 घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन। यस्तै पछिल्लो 24 घण्टामा 84,621 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्।
मध्य प्रदेश कोरोना संक्रमण मुक्त प्रदेश बनेको छ। मध्य प्रदेशका 8 जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि प्रदेश संक्रमण मुक्त बनेको हो। त्यस्तै संक्रमणकै कारण प्रदेश मध्य प्रदेशमा 1062 जनाको ज्यान गएको छ।
बैतडीको डिलासैनी गाउँपालिका साथ मनकुडाका 27 वर्षका श्यामबहादुर अयरको हत्या भएको छ। खानेपानीको विषयमा विवाद हुँदा त्यही गाउँका 29 वर्षका वीरेन्द्र सिंह अयरले कोदालोले हानेर अयरको हत्या गरेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। वीरेन्द्रलाई पक्राउ गरिएको छ।
मतपत्र समयमा नै छापिएको खबरमा थमन रासकोटी सरकारलाई प्रश्न गर्दै लेख्नुहुन्छ। मतपत्र समयमा नै छापिने र दुर्गम क्षेत्रमा समेत समयमा नै पुग्ने रहेछ, तर बालबालिकाको भविष्यसँग जोडिएको पाठ्य पुस्तक चाहिँ किन समयमै पुग्दैन? माधव नाम गरेका साथी पनि लेख्नुहुन्छ, चाह्यो भने समयमा नै काम गर्न सकिने रहेछ, समयमा नै मतपत्र छाप्न सक्नेले पाठ्य पुस्तक चाहिँ किन छाप्न नसकेको? आशा छ पाठ्य पुस्तक पनि यही जोश जागर र कार्यक्षमताका साथ छापिनेछ र सजिलै जिल्ला जिल्लामा पुग्नेछ अनि विद्यार्थीले बेलैमा पुस्तक पाउनेछन्। इन्दु बेलवासे पनि आलोचना गर्दै लेख्नुहुन्छ, मतपत्र त उडाएर गुडाएर जसरी पनि जुन हालतमा पनि पुर्याउन पर्यो नि, पाठ्य पुस्तक पो शैक्षिक सत्र सकिँदासम्म पनि विद्यार्थीको हातमा पुग्न सक्दैन। सत्ता गठबन्धनका शीर्ष नेताले गठबन्धनका उम्मेद्वारलाई मात्रै भोट हाल्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका बारे सूर्य पाण्डेको प्रतिक्रिया छ, मतदाता स्वतन्त्र हुन्छन् र हुन पाउनुपर्छ, भोट कसलाई दिने भन्ने अधिकार उनीहरूलाई छ, कसैको दबाव र प्रभावमा नपरी आफैले मूल्यांकन गरेर भोट हालौं। आफ्नो स्वार्थ अनुसार तालमेल र गठबन्धन गर्ने राजनैतिक दलको प्रवृत्ति अमर आचार्यलाई मन परेको छैन। उहाँले लेख्नु भएको छ, यो दल त्यो दल तालमेल र गठबन्धन भन्दा पनि बरू देशैभरका पार्टीलाई दुईवटामा विभाजन गरेर दुईवटा मात्रै पार्टी बनाउनुहोस् न। अनि निर्वाचन आयोगले पालिका चुनावमा कर्मचारी खटिन नमानेमा कानून अनुसार कड़ा कार्यवाही गर्न निर्देशन दिएको बारे अर्जुन बस्नेत र सुनिता खसु मगर ठट्टा गर्दै लेख्नुहुन्छ, चुनावमा हामी जस्ता बेरोजगारलाई खटाउन पर्यो, हामी आजैदेखि जोश जागरका साथ काममा दौड़िहाल्छौ नि। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दीपा तिमल सेना। नेपाल दर्पणमा अब विदेशको खबर। विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन्। युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा पर्सि आइतबार छलफल गर्न लागि जर्मन सरकारका प्रवक्ता क्रिस्टियन होफमानले बताउनु भएको एएफपीले जनाएको छ। अहिले जी सेभेनको अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको हो। भिडियो मार्फत हुने बैठक यस वर्ष मात्रै अहिले तेस्रो पटक हुन लागेको हो। सेभेनका नेताहरू युक्रेनलाई सहयोग गर्ने र रूसलाई आक्रमण अन्त्यका लागि दबाव दिने पक्षमा रहँदै आएका छन्। जी सेभेन अन्तर्गत क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्छन्। यसैबीच संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरू भएदेखि मरिपोल शहर र यसको घेरामा परेको स्टील उद्योगबाट झण्डै 500 गैर सैनिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ। स्टील उद्योगमा फँसेका गैर सैनिक र सैनिकलाई बचाउन हरसम्भव प्रयास भइरहेको युक्रेनले जनाएको छ।
अब केही खेल खबर। जिम्बाब्वे एसँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल 3 विकेटले पराजित भएको छ। नेपालले दिएको 137 रनको सामान्य लक्ष्य जिम्बाब्वे एले 27 ओभरमा 7 विकेट गुमाएर भेट्टायो। यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 31 ओभर 3 बलमा 136 रनमै अल आउट भएको थियो। नेपाल र जिम्बाब्वे एले 3 खेलको एक दिवसीय श्रृंखला खेल्न लागेका हुन्। अब दोस्रो एक दिवसीय खेल भोलि हुनेछ भने तेस्रो एक दिवसीय खेल सोमबार हुनेछ।
चीनको हाङझाउमा आउँदो भदौ 25 असोज 9 हुने तय भएको 19 एसियाली खेलकुद प्रतियोगिता एसियाड स्थगित भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया ओसीएले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको रोइटर्सले जनाएको छ। ओसीएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाउझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो। एसियन देशका लागि ओलम्पिक पछिको प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदको तयारी भइरहँदा चीनमा बढेको कोरोना संक्रमणका कारण प्रतियोगिता स्थगित भएको हो। प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसीएले जनाएको छ। यो प्रतियोगिताका लागि नेपालले पनि तयारी गरिरहेको थियो। राष्ट्रिय खेलकुद परिषदले एसियाडमा समावेश 37 मध्ये 23 खेलमा भाग लिने निर्णय गरेको थियो। यी खेलका लागि प्रारम्भिक खेलाड़ी छनौट समेत गरिएको थियो।
र इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स र तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्स खेलिरहेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ताजा अवस्थामा 8 ओभर 1 बलको खेल सकिदा एक विकेट गुमाएर 77 रन बनाएको छ। 10 खेलमा 8 जित निकालेको गुजरातको 16 अङ्क छ भने एक खेल कम खेलेको मुम्बईको 2 अङ्क छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगले उम्मेद्वारहरूको चुनाव खर्च गोप्य रूपमा अनुगमन गर्दै उम्मेद्वारले बुझाउने खर्च विवरण र गोप्य विवरण तुलना गरेर खर्च परीक्षण हुने।
संघीय राजधानी रहेको काठमाडौँको मेयरमा महिलाले हारे नराम्रो सन्देश जाने कांग्रेस सभापति देउवाको भनाई। महिलालाई कसैको छोरी र श्रीमती भनेर जोडेकोमा माओवादी अध्यक्ष प्रचण्डको आपत्ति।
यस वर्षको मनसुनमा सरदर भन्दा धेरै वर्षा हुने अनुमान। बाढ़ी पहिरो लगायत विपत्तिको क्षति घटाउन बेलैमा सचेत हुन जल तथा मौसम विज्ञान विभागको आग्रह।
G7 नेताले आइतबार युक्रेन संकटका बारेमा राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने। मरिपोलमा फँसेका गैर सैनिक मध्ये झण्डै 500 उद्धार।
र जिम्बावेसँगको पहिलो एक दिवसीयमा नेपाल 3 विकेटले पराजित। चीनमा हुने तय भएको एसियाली खेलकुद स्थगित।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी जानुका दुवाडी र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। कोरोना विरुद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो ओडामा सम्पर्क गर्नुहोला। नमस्कार।